اللهم صل على محمد وآل محمد.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. موت کے سلسلے کا درس نمبر 20. ایک سوال پچھلی دفعہ بھی پوچھا گیا تھا کہ بھائی جب ہمارا جسم خاک میں مل ہی جانا ہے یا ہم مر ہی گئے ہیں تو ہمارا جسم پریزرو رہے جو طریقے بتائے گئے اس کی ضرورت ہی کیا ہے. تحریراً بھی اس کا جواب دے دیا گیا تھا کہ بہرحال خدا کی طرف سے بہت سے انعامات ہیں، اکرام ہیں، مومن کی اس جسم کا بھی احترام ملحوظ خاطر ہو جاتا ہے. ویسے تو عام عوام کے لحاظ سے دیکھا جائے تو نذیر اکبر آبادی کا وہ شعر ہی ان کے اوپر پورا اترتا ہے کہ کئی بار ہم نے دیکھا کہ جن کا مشین بدن تھا، معطر کفن تھا، جو قبرے کہون ان کی اکھڑی تو دیکھا، نہ عضو بدن تھا نہ تارے کفن تھا. تو بہرحال بعض اوقات جو عام لوگوں کے لحاظ سے اگر ہم دیکھیں تو یہ صورتحال ہے کہ بہرحال جسم کو خاک میں مل جانا ہے، لیکن اگر اس مقام اور مرتبے کو حاصل کرنا ہے کہ جس انعام کو پروردگار نے اپنے اولیاء کے لیے، انبیاء کے لیے قرار دیا، اس میں ہم بھی شامل ہو جائیں، تو ان اعمال کو انجام دینا ہوگا کہ جس سے جسم ہمارا خراب نہ ہونے پائے. آخرت میں بھی یقیناً جس کا جسم کو خدا نے اتنا پریزرو رکھا، یعنی وہ جو کہ مٹی میں مل جانی تھی، تو واقعی پھر وہ شخص اس کا آخرت کا انجام اس سے بخوبی ظاہر ہو رہا ہے کہ اس کا آخرت کا انجام کتنا اچھا ہوگا جب اس کے جسم کو خدا نے اس طرح سے باقی رکھا ہے. ایک سوال اٹھتا ہے کہ کیا یہ جو ہماری موت ہے یہ ٹل سکتی ہے؟ اچھا، اب دیکھیے، یہ ایک سوال ہے کہ اب مثلا ایک لکھی جا چکی ہو موت اور پھر وہ موت ٹل جائے، تو دیکھیے اصل میں تقدیر کے لحاظ سے اگر ہم دیکھیں نا تو دو قسم کی کتابیں ہیں پروردگار عالم کے پاس. ایک کو کہا جاتا ہے لوح محفوظ اور دوسری ہے لوح محو اثبات. لوح محفوظ میں تو تبدیلی ممکن نہیں، البتہ لوح محو اثبات جو دوسری کتاب ہے اس میں تبدیلی ممکن ہے. باقاعدہ مجموع البیان میں علامہ تبرسی نے کئی اقوال نقل کیے ہیں اور ان میں سے ایک قول تو یہ ہے کہ یہ لوح محو اثبات، یہ جو ایک اور کتاب ہے پروردگار عالم کے پاس جس میں اس نے رزق کو لکھا ہوا ہے، موت کو لکھا ہوا ہے، کوئی شخص سعید ہوگا یا شقی ہوگا، سعادت اور شقاوت یہ سب اس کے اندر لوح محو اثبات میں لکھی ہوئی ہے. یعنی اس کو اگر ہم جب چاہیں دعا کے ذریعے، صدقے کے ذریعے، نیک اعمال کے ذریعے تبدیل بھی کروا سکتے ہیں، یعنی ممکن ہے کہ موت کے وقت کو ٹالا جا سکے. اگر لوح محفوظ میں لکھ دی گئی ہے موت تو اس کو ٹالا نہیں جا سکتا، اگر لوح محو اثبات میں لکھی گئی ہے اسے ٹالا جا سکتا ہے. ورنہ وہ جو دعا ہے کہ پروردگار اگر تو نے مجھ کو اشقیہ میں لکھا ہوا ہے تو اپنی اس بات کو لوح سے مٹا دے اور مجھ کو سعید لوگوں میں شامل کر لے، کیونکہ تو پھر جس کو چاہتا ہے مٹا دیتا ہے، جس کو چاہتا ہے باقی رکھتا ہے، جس چیز کو تو چاہے گا مٹا دے گا، جس چیز کو چاہے گا باقی رکھے گا. اسی طریقے سے شب قدر کے متعلق ہے کہ شب قدر میں بھی جو آپ سنتی ہیں کہ مقدرات لکھے جاتے ہیں مگر بدا اور مشیت کے شرط کے ساتھ، کہ مقدرات جو پروردگار شب قدر میں بھی لکھتا ہے کس کو موت ملے گی، کس کو زندگی ملے گی، کس کو بیماری ملے گی، کس کو بیماری سے شفا ملے گی، کون طالب علم امتحان میں پاس ہوگا، کون فیل ہوگا، یہ بدا و مشیت کی شرط کے ساتھ لکھا جاتا ہے. اچھا، اس کے اندر یہ جو فیصلے اور مقدرات لکھے جاتے ہیں شب قدر میں، اس میں تقدیم و تاخیر بھی ممکن ہے اور کمی و زیادتی بھی ممکن ہے. تقدیم و تاخیر یعنی اگرچہ لکھ دیے گئے ہیں لیکن اس میں جلدی بھی ہو سکتی ہے اور دیر بھی ہو سکتی. اگر آپ دعا کریں گے, صدقہ دیں گی, نیک اعمال انجام دیں گی تو اس میں تقدیم بھی ہو سکتی ہے, تاخیر بھی ہو سکتی ہے, جو بھی مسئلہ ہو اس وقت کا, کمی بھی ہو سکتی ہے اور زیادتی بھی ہو سکتی. پھر اس کے بعد پروردگار عالم ان تمام فیصلوں کو کرنے کے بعد ان تمام فیصلوں کو پیغمبر اسلام اور مولا کائنات کی بارگاہ میں روانہ کر دیتا ہے, اور اس کے بعد یکے بعد دیگر آئمہ کے پاس بھی وہ مقدرات پہنچتے ہیں امضا کے لیے, دستخط کے لیے, اپروول کے لیے, اور یہاں تک کہ ہوتے ہوتے یہ سلسلہ پھر حضرت حجت علیہ الصلاۃ والسلام کی خدمت میں پہنچتا ہے. حضرت حجت کے پاس پہنچنے کے بعد بھی اس میں بدع و مشیت کی شرط ہوتی ہے. علامہ طبرسی نے مجموع البیان میں پورے یہ اقوال نقل کی, یعنی تقدیر حتمی میں تبدیلی لانا وہ تو ممکن نہیں, البتہ تقدیر غیر حتمی میں ممکن. اب کیونکہ ہمیں پتہ نہیں ہوتا کہ پروردگار کی لوح محفوظ میں لکھ دی گئی ہے بات یا لوح محفوظ بات میں لکھی گئی, دوسری کتاب میں ہے یا پہلی کتاب میں, اس وجہ سے ہمارے لیے بہرحال یہی ہے کہ ہم اس کی اپنے لیے بھی اور دیگر مومنین کے لیے بھی وسعت رزق کی بھی دعا کر سکتے ہیں, بیماریوں کو ٹالنے کی دعا بھی کر سکتے ہیں, موت میں دیر کی بھی دعا بھی کر سکتے ہیں. اچھا, بہت سارے واقعات آپ نے ایسے سنے ہوں گے کہ جس میں پیغمبر اسلام نے یا انبیاء میں سے کسی نے یا امام نے کوئی حکم لگایا لیکن اس کے برخلاف ہوا. دیکھیے بہت ساری اس طرح کے واقعات بھی ہیں. اس کی وجہ یہ ہوتی ہے کہ جس شرط کی بنا پر رسول و امام نے حکم لگایا تھا وہ شرط ہی زائل ہو گئی, اس وجہ سے وہ چیز نہیں ہو سکی. مثلا وہ یہودی کا جو واقعہ آپ سن دیں جس نے آ کر پیغمبر اسلام کو کہا تھا السلام علیک, آپ پر موت ہو, نعوذ باللہ, تو پیغمبر اسلام نے کیا کہا تھا وعلیک, اور تجھ پر بھی. تو لوگوں نے, صحابہ نے عرض کیا کہ یا رسول اللہ اس نے تو آپ کو موت کی بد دعا دی تھی. تو پیغمبر نے کہا میں نے بھی موت اس کی طرف پلٹا دی ہے, اس کی گردن کی پشت پر ایک سیاہ رنگ کا سانپ اس کو ڈسے گا جس سے اس کی موت واقع ہو جائے گی. اچھا, وہ یہودی جو ہے لکڑیوں کا گٹھا لے کے جنگل کی طرف جا رہا تھا, کچھ ہی دیر بعد لوگوں نے دیکھا کہ وہ تو زندہ سلامت واپس چلا آ رہا ہے. لوگ آئے پیغمبر کے پاس, کہا کہ یا رسول اللہ آپ نے تو اس کو کہا تھا کہ وہ مر جائے گا لیکن وہ تو زندہ ہے. پیغمبر نے کہا کہ اس کی جو لکڑیوں کا گٹھا ہے یہ کھلوا کر دیکھو. لکڑیوں کا گٹھا کھلوایا تو دیکھا کالے رنگ کا سانپ لکڑیوں میں بیٹھا ہوا تھا جو اپنے دانتوں سے لکڑیوں کو کاٹ رہا تھا. کہا کہ تم نے جنگل میں کون سا ایسا نیک کام کیا ہے؟ کہا کہ وہاں پر ایک فقیر مجھے نظر آیا تھا, دو روٹیاں میرے پاس تھیں, ایک روٹی میں نے اس کو دے دی تھی, مجھے اس کے اوپر ترس آیا. تو پیغمبر اسلام نے کہا کہ یہی نیک کام تیرے کام آ گیا اور اللہ نے تجھ پر سے موت کو دفع کر دیا, بے شک صدقہ بری موت سے بچاتا ہے. تو آپ نے دیکھا کہ بہرحال پیغمبر اسلام کے بظاہر لیکن وہ شرط کے ساتھ متصل تھا یہ جو حکم. اسی طریقے سے جو حضرت ابراہیم کے خواب والا واقعہ ہے, دیکھ تھوڑی سی 5 منٹ کی ذرا خوش گفتگو ہے لیکن اس کے بعد پھر ہم براہ راست گفتگو شروع کر دیں گے. حضرت ابراہیم نے جو خواب دیکھا تھا, پیغمبر کا خواب بمنزل وحی کے ہوتا ہے, اور پھر اس کے بعد اس خواب کو حضرت اسماعیل کو بھی سنایا. حضرت اسماعیل بہرحال راضی ہو گئے, ذبح کے لیے لٹا دیا, چھری چلانا چاہتے تھے, جو آپ کا سنا ہوا ہے کہ آواز آئی کہ تم حکم بجا لائے ہو, اب ذبح نہ کرو, ہم نے اس کا فدیہ ذبح عظیم سے دے دیا ہے. سورہ صافات کی جو پھر آیتیں اس انداز کی آئیں, یعنی ذبح اسماعیل کا حکم فدیہ نہ دینے پر معلق تھا, بس ابراہیم کو یہ شرط پتہ نہیں تھی. اسی طریقے سے پیغمبر اسلام نے یہودی کی جو موت کا حکم لگایا تھا وہ موت صدقہ نہ دینے پر مقدر تھی, اس نے صدقہ دے دیا لہذا وہ موت چل گئی. اسی طریقے سے بہت ساری روایات کے اندر بھی یہ چیز آتی ہے کہ بطن مادر میں جس وقت بچہ ہوتا ہے تو دو فرشتے بدع کی شرط کے ساتھ نامولود کے لیے قضا و قدر کے فیصلے لکھتے ہیں, اور اس میں یہ بات بھی ہوتی ہے کہ یہ نامولود شقی ہوگا یا سعید ہوگا. इसका अंजाम बेहतर होगा या इसका अंजाम बुरा होगा, और पैदा होने वाले बच्चा वालिदैन से विरासत में सआदत या शकावत पाता है, मीरास में, विरसे में उसको चीज मिलती है, मगर इसका जो असर है या दवाम है कि जबरी और हतमी नहीं है। यानी वो अगर अच्छा अच्छे किरदार का मुजाहरा करे वो बड़ा होने के बाद, तो जरूरी नहीं है कि उसके वालदैन अगर खराब हो तो उसका बच्चा भी खराब हो। तो बहरहाल ये इसके अंदर सिर्फ ये बात थी कि क्या मौत का वक्त तब्दील हो सकता है, तो जवाब है कि जी हाँ, अगर लोहे महफूज में नहीं लिखी गई, लोहे महफूज बात में लिखी गई है, तो दुआ सदका और नेक अमल के जरिए मौत के वक्त को बढ़ाया भी जा सकता है आगे की तरफ। और इसका उल्टा भी हो सकता है, बहुत से गुनाह मौत को जल्दी भी ले आते हैं, यानी अगरचे मौत एक मुअय्यन वक्त तक लिखी हुई, इसकी हम तफसील हम कुछ आगे चलकर भी बयान करेंगे, जो लोग कत्ल हो जाते हैं इनको भी जमाने रजत के अंदर दोबारा उठाया जाएगा, इसकी बड़ी दिलचस्प तफसील है, वो इंशाल्लाह हम इससे जो अगली नशिस्त होगी हमारी उसमें बयान करेंगे। लिहाजा हमें चाहिए कि क्योंकि नेक अमाल से दुआओं के नतीजे में ये सारी चीजें हम हासिल कर सकते हैं, तो हमें चाहिए कि हम अपने आप को तब्दील करने की कोशिश करें, अपने आप ज्यादा से ज्यादा नेक अमाल करें अगर हम अपने अपनी दुनियावी जिंदगी को बढ़ाना भी है, ताकि हम नेक अमाल में मजीद अपने ज्यादा राह में इजाफा कर सकें। अच्छा, अब चाहे लोग आपको कुछ ही क्यों ना कहें कि भाई देखिए कल तक तो इस तरह से फिरती थी, आज बड़ी पर्देदार हो गई, कल तक तो नमाज भी नहीं पढ़ती थी, आज बड़ी इबादत गुजार और अव्वल वक्त में नमाज पढ़ने लगी, आपको इस तरह की बहुत सी बातें सुननी पड़ेंगी जब भी इंसान अपने आप को तब्दील करने की कोशिश करता है। सब्र करना है, कुरान की आयत है वज़बिर अला मा यकूलून, जो भी लोग कह रहे हैं ना उनको कहने दीजिए, वज़बिर अला मा यकूलून, इनको कहना है इनको कहने दीजिए, आप बहरहाल सब्र करें। अच्छा देखिए, एक थोड़ा सा एक मालूमात के लिए एक बात, सब्र के मुतालिक कहा जाता है कि ये तीन चीजों में होता है, फी, अन और अला। एक है अस्सब्र फिल मुसीबा, मुसीबत के मौके पर सब्र करना, बस इस वक्त ऐसा ना हो कि खुदा के ऊपर एतराज शुरू कर दिया जाए कि हमारा ही घर मिला था परवरदिगार कोई मुसीबत नाजिल करने के लिए, इस पे एक ये है सब्र। एक है सब्र अनिल मासिया, चाहे कितने ही तकाजे गुनाह के सर क्यों ना उठाए, इंसान कभी कोई गुनाह ना करे, जमे रहिए अपनी चीज के ऊपर। और एक है सब्र अलता, इताअत के ऊपर सब्र, चाहे दिल चाहे या ना चाहे, इबादत में मजा आए या ना आए, आपके मामूलात जो आपने अपने मुकर्रर कर रखे हैं, अब आप ये नहीं कह सकती कि भाई आज तो नमाज शब को बिल्कुल दिल नहीं चाह रहा, नहीं दिल चाह रहा तब भी पढ़िए, इसको कहा जाता है सब्र अलता, इताअत के ऊपर सब्र करना, चाहे दिल चाहे ना चाहे, मजा आ रहा हो या ना आ रहा हो, हर सूरत में उनको अंजाम देती रही, वस्बिर अलामा यकुलून, लोगों को जो कह रहे हैं उन्हें कहने दीजिए। अच्छा, अगर बाज़ औक़ात देखिए लोग कुछ कहते भी हैं ना ज्यादा, तो बाकायदा कुरान की आयत है, उनसे बहुत खूबसूरती के साथ अलग हो जाइए, वह जुरहुम, उनसे अलग हो जाइए, हिजरन जमीला, बहुत ही खूबसूरती के साथ। देखिए बहुत उलमा ने इसके मुतालिक लिखा कि खूबसूरती से अलग होना के क्या मायने, कहा कि दो चीजें, अगर कभी ऐसी कोई शिकायत आपको लोगों से हो रही जो आपके पीछे लगे हुए हैं, इस खूबसूरती से अलग होने के मायने ना तो आपको उनसे कोई शिकायत हो और ना आप इंतकाम की फिक्र में रहें, ये कहा जाएगा कि आप खूबसूरती से अलग हुई। जिसने भी क्योंकि इंतकाम लेने का सोचा या बदला लेने का सोचा, उसका गोया दिल मखलूक में फंस गया, फिर वो दीन का कोई काम कर नहीं सकता, जो भी जिसने भी, तो अब इसके लिए जरूरी है कि इंसान को चाहिए कि वो कजा व कदर के फैसलों के ऊपर निगाह रखे और झगड़ों में अपनी उम्र अजीज को जाया ना करें, ये बड़ी अहम बात थी, और हजरत यूसुफ वाले तरीके पर अमल करें, ला तसरीबा अलैकुमुल यौम यग़फिरुल्लाहु लकुम, जो अपने भाइयों से कहा आज तुम पर कोई मुआवजा नहीं, तुम परवरदिगार भी तुमको माफ कर देगा। क्योंकि देखिए वही मैंने भी कहा कि दिल को खाली रखना है तब दीन का कोई काम हो सकेगा। देखिए बाज़ उलमा की हमें सीरत में मिलता है कि कालिम हमेशा अपने पास एक डायरी रखा करते थे, जो भी बात दिमाग में फौरन डायरी पे लिख ली, कहा कि मैं जिक्र खुदा कर रहा होता हूं, अगर मैं अपने हाफजे पे एतमाद करूंगा ना तो मुझे याद रखने के लिए दिमाग को उसमें लगाना पड़ेगा, और वो जिक्र खुदा के साथ साथ मैं चाहता हूं मेरा दिल जिक्र के लिए खाली हो, इसमें कोई और बात याद रखने की ना हो मेरे लिए, तो उसको फौरन लिख लिया करते थे। तो इसी तरीके से लोगों की खताएं अगर हम अपने दिल के अंदर रखेंगे, उनको माफ नहीं करेंगे, तो गोया हम अपने दिल को भरे रखेंगे, परवरदिगार के जिक्र के लिए दिल को खाली होना चाहिए। अगर हमें कोई वाकई किसी से तकलीफ पहुंची भी है शदीद, تو اپنا کیس جو پروردگار عالم کے سپرد کر دیں، اے پروردگار آپ میری طرف سے بدلہ لے لیں اس شخص نے جو مجھ پر ظلم کیا ہے، خود کیس پروردگار عالم کے حوالے کریں اور خود کو بالکل الگ کر لیں۔ جس طرح علماء نے مثال لکھی، جس طرح کوئی چھوٹا بچہ ہوتا ہے اس کو جب کوئی مارتا ہے تو وہ اپنے والد کے پاس آتا ہے، ابا ابا مجھے اس نے مارا ہے۔ اچھا اب پھر اس بچے کو کوئی فکر نہیں ہوتی کہ ابا کیا کریں گے، اسے ابا کی شفقت و محبت پہ اعتماد ہوتا ہے کہ کچھ نہ کچھ تو ضرور کریں گے، بس اس کے بعد وہ بے فکر ہو جاتا ہے۔ اب ہم بھی یہ کہتے ہیں پروردگار تو جو بہتر ہے وہ کر لے، ہم نے اپنا کیس اس کے سپرد کر دیا۔ تو بہرحال اس میں ایک پیغام یہ بھی دینا تھا کہ ہماری عام جو زندگی ہیں وہ اتنا زیادہ لڑائی جھگڑوں اور جھمیلوں کے اندر پھنس گئی ہیں رشتہ داروں کے ساتھ کہ دین کا کوئی کام آگے کی طرف بڑھ نہیں رہا ہے۔ اپنے دل کو مسلسل خالی رکھنا ہے اور کوشش یہ کریں کہ اس انداز سے خالی رکھیں، اور اگر کوئی سبیل بن نہیں رہی ہے اچھے ملاپ کی، قرآن کی سائز کے اوپر عمل کریں، خوبصورتی کے ساتھ ان سے الگ ہو جائیں، نہ کوئی شکوہ شکایت ہو نہ انتقام لینے کی فکر ہو، اور بالکل اپنے دل کو خالی کر کے پروردگار کے دین کے لیے کام کرنا شروع کریں۔ اچھا اب بس یہاں تک کی جو ہماری تمہیدی گفتگو تھی، اب اس کے بعد ایک اور بھی سوال پوچھا گیا تھا۔ ایک تو سوال بہت سے اس طرح کے بھی سوال تھے کہ آج کل کے زمانے میں بھی یہ جو آپ نے جسم کو جو پریزرو رکھنے کے جو پرانے واقعات بتائے ہیں، موجودہ زمانے میں بھی کوئی ہے اس کا واقعات؟ اس کا بھی میں نے تحریراً جواب دے دیا تھا کہ بہرحال آیت اللہ باقر الصدر کا جسم جو ظاہر ہوا تھا قبر کی تبدیلی میں، وہ لوگوں نے دیکھا کئی سال کے بعد، وہ بالکل ویسا ہی تھا۔ اسی طریقے سے ایک سوال اور کہ کچھ پرانے علماء کی ہم نے بات بتائی تھی کہ بھائی وہ روحیں کو بلوانے کا فن اور وہ سب آیت اللہ محمد حسین طباطبائی کے حوالے سے جو بہت سی باتیں بیان ہوئی تھیں، آج کل کے زمانے میں بھی کوئی ایسا واقعہ ہے؟ تو بہرحال دیکھیے آپ، بہرحال ایک کیونکہ ثقہ عالم دین نے واقعہ سنایا اور آج بھی موجود ہیں ڈاکٹر حسن رضوی، ٹی وی کے اوپر بھی آتے ہیں اور تفسیر قرآن بھی انہوں نے لکھی، باقاعدہ خود کئی مجالس میں اپنا یہ واقعہ سنا چکے کہ کہتے ہیں کہ لندن میں جو ہائٹ پارک ہے اس کے کارنر ہی پر ایک اسپرچل سوسائٹی کا ایک آفس تھا جو جس کو ایک ڈاکٹر مارگن، جو دیکھیے اس میں اور بات بتا دوں کہ روحیں بلوانے کا باقاعدہ ایک فن ہے اور یہ کوئی کافر بھی انجام دے سکتا ہے، اس کے لیے ضروری نہیں ہے کہ کوئی ایسا ہی ہو کہ کوئی بہت نیک متقی پرہیزگار آدمی ہی ایسا کر سکے۔ کہنے بہرحال میں ذرا متجسس ہیں اس معاملے میں اور بڑا دلچسپی بھی رکھتے ہیں ڈاکٹر حسن رضوی، کہنے میں وہاں پہنچ گیا اسپرچل سوسائٹی کے آفس اور ڈاکٹر مارگن سے ملا۔ اس نے کہا کہ کیا آپ اپنے والد کی روح کو بلوانا چاہتے ہیں؟ انہوں نے کہا، بہرحال اس نے کوئی عمل کیا اور والد کی روح کہتے ہیں کہ حاضر ہو گئی، ان کو تو نہیں نظر آ رہا تھا۔ اس نے ان کا حلیہ بتانا شروع کیا والد کا، کہا کہ اچھا ان کے والد مولانا انیس الحسنین صاحب بہت مشہور عالم گزرے ہیں، انتقال ہو چکا ہے ان کا، کہہ رہے والد کی روح، تو کہا اس نے کہ جو حلیہ بتا رہا ہوں کہ لمبی سی قمیض پہنے ہوئے ہیں، سر پر ایک ٹربن ایک امامہ جو ہے وہ باندھا ہوا ہے، اور پورا حلیہ وہی بتایا جو والد کا حلیہ تھا، حتیٰ کہ کہہ رہے ہیں اس نے اتنی تفصیل حلیے کی بتائی کہ یہ تک بتا دیا کہ ان کے جو منہ میں دانت کتنے اصلی تھے اور کتنے نقلی لگوائے ہوئے تھے۔ اچھا پھر کہہ رہے ہیں کہ ڈاکٹر مارگن نے کہا کہ آپ کے والد کہہ رہے ہیں کہ میرے تین بیٹے ہیں اور ان تین بیٹوں میں سے یہ بیٹا مجھے سب سے زیادہ یوں پسند ہے کہ سب سے زیادہ مذہبی، اور والد آپ کی یہ چیز پوچھ رہے ہیں کہ وہ بڑی عقیق کی انگوٹھی کہاں ہے؟ کہہ رہے ہیں مجھ کو یاد آیا کہ میرے پاس ایک عقیق کی بہت بڑی انگوٹھی تھی جو انگلی پر بہت بھاری ہوتی تھی، لیکن میں اس کو پہنتا نہیں تھا، بھاری ہونے کی وجہ سے اس وجہ سے میں نے اس کو اتار دیا تھا۔ تو والد کی روح نے یہ تک پوچھا۔ کہہ رہے ہیں کہ میرے والد کی ایک اور خصوصیت تھی جو پچھلی دفعہ بھی، کہ جب بھی کبھی ان کے سامنے امام حسین علیہ الصلوۃ والسلام کا نام لیا جاتا تھا، تو ان کا چہرہ ایک دم سے سرخ ہو جاتا تھا اور تین دفعہ جھک کے علیہ الصلوۃ والسلام کہا کرتے تھے۔ کہا کہ میں نے ڈاکٹر مارگن سے کہا کہ میرے والد کی روح سے پوچھئے کہ امام حسین کا میرے متعلق کیا خیال ہے؟ تو کہہ رہے ہیں کہ اچانک سے وہ اس نے جب ان کی طرف دیکھا تو مارگن کی پریشان سا نظر آیا، کہہ رہے ہیں آپ کے والد کی روح تین دفعہ جھک کے یہ بو کر رہی ہے، جس طرح وہ کیا جاتا ہے جس طرح جاپنیز جھکتے ہیں، اس طرح سے تین انداز میں جھک رہی ہے اور یہ جملے کہہ رہی ہے وہ۔ ویسے یہ امام حسین کون ہے؟ مارگن پوچھنے لگا، تو انہوں نے بتایا کہ نواس رسول ہیں ہمارے پیغمبر ختمی مرتبہ کے، اللہ 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 کے نواسے ہیں. تو کہنے لگا کہ ہاں ان کی نبوت کو تو میں بھی مانتا ہوں. کہا کہ وہ کیسے؟ کہا کہ ایک دفعہ میں نے اپنے عمل کے ذریعے حضرت عیسیٰ کی روح کو بلوانا چاہا تھا لیکن سختی کے ساتھ میرا مطالبہ رد ہو گیا. اس کے بعد کیونکہ میرا جو عمل ہے وہ ایسا ہے کہ ناممکن ہے کہ کوئی نبی یا خدا کا کوئی ولی وہ انکار کر سکے آنے سے. اس کے بعد پھر میں نے ایک دفعہ آپ کے ان رسول کی روح کو بلوانا چاہا تو اتنی سختی کے ساتھ یہ مطالبہ بھی ریجیکٹ کر دیا گیا. اس سے میں سمجھ گیا کہ یہ بھی اللہ کے سچے نبی ہیں. تو بہرحال یہ کہ آج کل کے زمانے کے لحاظ سے اور کئی مجالس میں مولانا نے نقل بھی کیا اس واقعے کو, تو بہرحال یہ ایک چیز پاسبلٹیز میں سے ہے. لیکن بہرحال ہمیں اس انداز سے کوئی چیز نہیں بیان کرنی ہے اور موت ہی کی تفصیلات بیان کر رہی ہیں, لیکن ایک سوال تھا تو میں نے سوچا کہ اس کا بھی جواب دے دیا جائے. اچھا, اس طریقے سے ابھی ہم کچھ پچھلی دفعہ بھی ہم بیان کر رہے تھے قبر میں کچھ کام آنے والے اعمال کا تھوڑا بہت تذکرہ پہلے تو نشستوں میں ہوتا ہی رہا. آج بس تھوڑے سے بیان کرنے کے بعد ہم عالم برزخ کی مصروفیات کے موضوع پر چلے جائیں گے. قبر میں کام آنے والے جن اعمال کا ہم تذکرہ کر رہے تھے ان میں خاص طور پر جو ایک عمل ہے جس کے متعلق ملتا بھی ہے کہ شیخ جواد عرب عراق میں تقریباً 1332 ہجری میں نجف میں ایک عالم گزرے ہیں, انہوں نے خواب میں حضرت اسرائیل کو دیکھا اور سلام کیا حضرت اسرائیل کو اور حضرت اسرائیل سے پوچھا کہ آپ کہاں سے آ رہے ہیں. کہا میں شیراز سے ابراہیم محلاتی جو ایک اور بڑے عالم تھے شیراز کے ان کی روح کو قبض کر کے آ رہا ہوں. کہا کہ ابراہیم محلاتی کا کیا حال ہے, کس حال میں ہے ان کی روح؟ کہا کہ برزخ میں ایک باغ میں ہے اور 1000 فرشتے ان کے سپرد کیے گئے ہیں جو مکمل شیخ ابراہیم محلاتی کی اطاعت کرتے ہیں. کہہ رہے ہیں میں بڑا حیران ہوا اور خواب میں ہی میں نے پوچھا کہ اتنا بڑا مقام شیخ ابراہیم محلاتی کو کس وجہ سے حاصل ہوا قبر میں؟ کہا کہ حضرت اسرائیل نے کہا کہ زیارت عاشورہ کو پابندی سے پڑھنے کی وجہ سے. زیارت عاشورہ کی اتنی حد تک شیخ ابراہیم محلاتی پابندی کرتے تھے کہ 30-35 سال تک مسلسل پڑھی, اور اگر کسی وقت نہیں پڑھ پاتے تھے بیمار ہوتے ہو جاتے تھے تو ایک نائب مقرر کرتے تھے جو ان کی طرف سے زیارت عاشورہ کو پڑھا کرتا تھا. تو دیکھا آپ نے کہ قبر میں فائدہ پہنچانے والے اعمال میں سے ایک یہ بھی بہت بڑا عمل ہے. پھر اس کے علاوہ خاص طور پر علماء میں ایک چیز مشہور رہی ہے, وہ ہے انتقال کے بعد 7 روز تک فقراء کو کھانا کھلانا. علماء اس کو اچھا سمجھتے ہیں مردے کے لیے کہ 7 روز تک, حالانکہ روایات میں تو میری نگاہ سے نہیں گزری کہ 7 روز کا کوئی عدد آیا ہو, لیکن علماء میں یہ بات مشہور رہی. اچھا, بہت سارے دیکھیں نیک اعمال ایسے ہیں کہ جن کی طرف ہماری نگاہ بھی نہیں ہوتی کہ ان کا بھی کوئی قبر میں فائدہ پہنچ سکتا. پیغمبر اسلام ختم مرتبت صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں, کہہ رہے ہیں کہ میں نے ایک دفعہ ایک خواب دیکھا, پیغمبر اسلام کا خواب, کہ بہت سے لوگ انتقال کر گئے اور ان کے نیک اعمالوں نے ان کو بچا لیا. اطاعت والدین, وضو اور ذکر خدا, ان 3 نیک اعمالوں نے لوگوں کو بچایا. پیغمبر کہہ رہے ہیں کہ پیغمبر کا خواب مثل وحی کے ہوتا ہے. کہہ رہے ہیں کہ عذاب کے فرشتوں نے ایک شخص کو گھیر لیا تھا لیکن اچانک سے اسی وقت اس کی ایک نماز آ گئی اور اس نے اس شخص کو عذاب سے بچا لیا. ایک شخص عالم برزخ میں قبر میں پیاس سے اپنی زبان کو باہر نکالے ہوئے تھا اور جب وہ پانی کے قریب پہنچتا تھا تو اس کو ہٹا دیا جاتا تھا, یہاں تک کہ اس کا روزہ آیا اور اس کو بچا کے لے گیا. میں نے خواب میں دیکھا کہ انبیاء حلقہ بنا کے بیٹھے ہوئے ہیں ایک جگہ پر, ایک شخص ان کے قریب پہنچتا ہے اور وہاں سے دھتکار دیا جاتا ہے, یہاں تک کہ اس کا غسل جو اس دنیا میں انجام دیا کرتا تھا, جو صحیح غسل وہ کیا کرتا تھا, وہ غسل آیا اور اس شخص کو بالکل میرے قریب لا کے بٹھا دیا. کہ انبیاء کے حلقے میں جو گسرے نہیں دیا جا رہا تھا, پیغمبر اسلام کے قریب بٹھا دیا اس غسل نے اس کو. کہہ رہے ہیں ایک شخص کی قبر میں بہت زیادہ تاریکی تھی, اس کا حج جو عمرہ آیا اور اس کی قبر ایک دم سے بہت نورانی اور روشن ہو گئی. ایک شخص کو عالم برزخ میں, دیکھیں برزخ کی زندگی ہے پیغمبر بتا رہے ہیں, اس کو کوئی منہ نہیں لگا رہا تھا, اس سے کوئی مومن بات کرنا پسند نہیں کر رہا تھا برزخ میں, یہاں تک کہ اس کا صلہ رحم مجسم ہو کے آ گیا اور صلہ رحم نے آ کر لوگوں سے مومنین سے کہا کہ اس سے کلام کرو, یہاں تک کہ پھر تمام مومنین اس سے کلام کرنا شروع کر دیا. एक शख्स के चेहरे की तरफ जहन्नुम की आग लपक लपक के आ रही थी कि उसका सदका आया और उसको बचा के ले गया। देखिए कितने सारे अमाल का पैगंबर जिक्र कर रहे हैं। एक शख्स को जबानिया ने घेर लिया था। मैंने एक दफा पहले बताया था, जबानिया फरिश्तों की, सख्त गिर फरिश्तों की एक जमात है। कहा जाता है कि खास तौर पर ये उन अफराद के ऊपर मुसल्लत होगी, उनको अजाब देगी वो बेअमल वाइजीन, जो खुद अमल नहीं करते और दूसरों को नसीहत करते, खासतौर पर उनको अजाब देने पर मामूर। जबानिया ने एक शख्स को घेर लिया, यहां तक कि उस शख्स का अमरो नहीं काम आया जो दुनिया में लोगों को किया करता था, और उसको बचा के ले गया। एक शख्स पुले सिरात पर टहनी की तरह से लरज रहा था, यहां तक कि खुदा पर उसका हुस्ने जन आया और उसको बचा कर ले गया। एक शख्स जन्नत के दरवाजे पर पहुंचता था और फिर वहां से वापस कर दिया जाता था और जन्नत का दरवाजा बंद हो जाता था, यहां तक कि तौहीद की गवाही आई और उसको जन्नत में ले गई। तो आपने देखा कि कितने सारे आमाल ऐसे हैं कि आपने जो सुने, गुसल कभी हमने आपने सोचा भी नहीं होगा कि कब्र में अंबिया के करीब बिठाने वाली चीजों में से एक, अगर सही तरह से गुसल कर लिया जाए तो। बहुत सारे इस तरह के जो अमाल, ये सारे जितने भी नेक अमाल आप करती हैं, ये सब कब्र के अंदर एक खास अंदाज से फायदा पहुंचाएंगे। और उन तमाम मुसीबतों में जब भी कहा जाता है कि नेक अमाल कुछ है, एक एक दफा ही क्यों ना सही, एक जरूर अपनी जिंदगी में अंजाम दे लिया जाए, ताकि जिस भी अजाब के अंदर गिरफ्तार हो, अगर उसको बचाने के लिए कोई अप्रोप्रिएट अमल हम इस दुनिया में कर चुके हों तो वो आए और उसको, उससे हम बच जाए। बरज़ख में देखिए बहुत सारे आमाल ऐसे हैं जो बहुत ज्यादा चेहरे की नूरानियत का भी सबब है। अली मीर खलफजादा एक गुजरे हैं आलिम, जब उन्होंने इंतकाल किया तो उनके बेटे ने, बाकायदा उलमा ने इस वाक़े को किताब में लिखा है, उनके बेटे ने उनको ख्वाब में देखा, इतना चेहरा नूरानियत से मामूर अली मीर खलफजादे का कि बेटे को निगाह नहीं हो रही थी उनके चेहरे की तरफ। कहा कि बाबा ये क्या वजह है, आपका चेहरा इतना ज्यादा नूरानियत से मामूर है कि मुझे देखने की भी ताब नहीं, इसकी वजह क्या है, किस वजह से आपको ये मुकाम मिला। कहा कि मेरे वालिद ने कहा बेटा अव्वल वक्त की नमाज की पढ़ने की वजह से, कि बहुत ज्यादा ऐसी चीज है कि जो कब्र के अंदर काम भी आने वाली है। और आका बहजत, आका काजी के बारे में फरमाते हैं, दर महजर बुजुर्गा किताब का नाम है जिसके अंदर ये वाकया है, आगा बहजत आगा काजी के बारे में फरमाते हैं कि वो कहा करते थे आगा बहजत के उस्ताद, कि अगर कोई शख्स अव्वल वक्त नमाज पढ़ने वाला हो और वो मुकामाते आलिया पर फाइज ना हो तो वो मुझ पर लानत करे, बल्कि एक और जगह पे कहा कि वो मेरे चेहरे पर थूक दे अगर वो अव्वल वक्त में नमाज पढ़ता है वो परवरदिगार के यहां बुलंद मुकामात पर फाइज ना हो। यानी इतनी ज्यादा यकीनी चीज है। और फरमाते हैं आगा बहजत के हाफिजु अलस्सलात, जो आप कुरान के अंदर आयत पढ़ती हैं, एक हाफिजु अलस्सलात है और एक अकीमुस्सलात है, इन दोनों का मफहूम बिल्कुल अलग है। अकीमुस्सलात के तो मानेंगे नमाज पढ़ो, पाबंदी के साथ पढ़ो, नमाज को छोड़ो नहीं। हाफिजु अलस्सलात, नमाजों की हिफाजत करो, इसका मफहूम अकीमुस्सलात से अलग है। यानी आपने आपने नमाजों की हिफाजत करो, बचाओ, इसके अंदर खास तौर पर अव्वल वक्त की नमाज शामिल। आका अब्दुल्ला इस्फहानी एक और आलिम गुजरे, उनके एक बेटे थे जाकिर ज़ादा, हज के दौरान इंतकाल कर गए। तकरीबन आज से गालिबन 15-16 साल पुराना यह वाकया है। ख्वाब में उनको देखा, कह रहे हैं कि मैंने फौरन उनके पास, ख्वाब ही के अंदर है, और मैं उनके पास पहुंचा आके जाकिर ज़ादा के पास। तो कह रहे हैं जाते ही मैंने उनसे पूछा, क्या आप ये बताइए कि कब्र में सबसे बेहतरीन अमल कौन सा है जो फायदा पहुंचाने वाला है। देखिए अब जिसके दिमाग में हर वक्त जो बात होती है ना, वही हमने देखा है कि वो ख्वाबों में भी पूछता है दूसरे से। अगर हर वक्त जो दिलो दिमाग के अंदर फजूल बातें घुसी रहे ना, तो वो ख्वाब भी उसको परेशानी आते हैं हमेशा। यानी कोई बेहतर ऐसा ख्वाब नहीं आता। कहा कि मैं उनके पास गया, पूछा कि एक चीज बताते जाइए कौन सा बेहतरीन अमल है जो बरज़ख में फायदा पहुंचाता है। कहते हैं कि बार बार सिर्फ एक ही जुमले की तकरार करते गए, यहां तक कि उनकी आवाज दूर होती चली गई। अव्वल वक्त की नमाज, अव्वल वक्त की नमाज, अव्वल वक्त, यहां तक कि वो दूर होते चले गए। देखिए उलमा ने कहा, खासतौर पर बीच में बात आ गई, कि जो अव्वल वक्त की नमाज पढ़ने का जो सबसे बड़ा फायदा है ना, वो ये है कि इस वक्त बताइए कि सबसे अव्वल वक्त की नमाज आजकल के जमाने में कौन पढ़ता होगा? हजरत हुज्जत और
Allahumma salli ala Muhammad wa ala ali Muhammad.
بڑے بڑے علماء اور تمام صالحین، ان کی نماز آسمانوں کی طرف بلند ہوتی ہے اور نورانیت سے معمور ہو کر واپس پلٹ کے آتی ہے۔ کہا کہ یہ جو ہماری ناقص اور ٹوٹی پوٹی نماز ہے، جو اس قابل بھی نہیں ہے کہ قبول کی جا سکے، جب یہ ان افراد کی نماز کے ساتھ، حضرت حجت کی نماز کے ساتھ، علماء اور صالحین کی نمازوں کے ساتھ، جب یہ آسمانوں کی طرف بلند ہو کے نورانیت کے ساتھ پلٹ کر آئے گی، تو ان کی نماز کا قبول ہونا تو یقینی ہے، پروردگار عالم ہماری نماز کو بھی ان کے ساتھ قبول کر لے گا، کیونکہ اس کی ذات اس بات سے کہیں بلند ہے کہ وہ ان کی نماز کو تو قبول کر لے اور ہماری نماز ان کے ساتھ ہی گئی اور اس کو رد کر دے۔ تو بہرحال کہ جب بھی اول وقت نماز پڑھنے والے کو جب قبر میں بھی رکھا جاتا ہے نا، تو رکھتے ہی اس کی قبر جنت کے باغوں میں سے ایک باغ کے اندر تبدیل ہو جاتی ہے، یہ بھی ہے روایت میں۔ کتنی زیادہ ہم پچھلے دروس کے اندر بھی اس چیز کی طرف آپ کی نشاندہی کروا چکے، اور وہ جو آپ نے سنا ہے کہ ملک الموت بھی اس کو حالت احتضار میں کلمے کی تلقین کرتا ہے جو اول وقت میں نماز پڑھنے کا عادی ہوتا ہے، جو ہم نے حالت احتضار کے عمل بیان کیے تھے، باقاعدہ ملتا ہے تاکہ اس سے آپ کو اور تقویت بھی پہنچے۔ آیت اللہ شہید دست غیب شیرازی، عمرے کے لیے ایک دفعہ روانہ ہو رہے تھے تو تہران سے کوئی فلائٹ ڈائریکٹ نہیں مل رہی تھی، ایک فلائٹ تھی جو پہلے بیروت جانی تھی اور بیروت سے پھر جدہ جانی تھی۔ کہہ رہے مغرب سے کچھ دیر پہلے جہاز کے اندر بیٹھے اور فلائٹ کسی وجہ سے جہاز کے ٹیک آف میں دیر ہو رہی تھی۔ سب سے زیادہ جو تکلیف محسوس کر رہے تھے اس کے اندر تمام ان کے ساتھی فرماتے ہیں جو ساتھ میں تھے، وہ شہید دست غیب شیرازی تھے، کہ نماز مغرب کا اول وقت ہے اور نماز کی ادائیگی کی فرصت نہیں۔ ایک آدھ دفعہ تو شہید نے اٹھنے کی کوشش بھی کی تھی نماز کے لیے، لیکن جہاز کے عملے نے بٹھا دیا کہ نہیں، جہاز ٹیک آف کرنے والا ہے، ابھی اجازت نہیں۔ کہہ رہے ہیں اتنا زیادہ اضطراب ان کے چہرے پر تھا، لگتا تھا کہ ان کی روح کسی اور جگہ پر ہے، یہاں تک کہ وہ انتہا غمزدہ تھے، مسلسل تاخیر ہو رہی تھی، یہاں تک کہ برداشت نہ کر سکے، اور ایسا لگ رہا تھا کہ گویا کوئی مصمم ارادہ کر چکے۔ اسی وقت جہاز تھوڑا سا آگے بڑھا، تھوڑا سا ہی آگے بڑھا تھا، اچانک سے انجن میں آگ لگ گئی، تمام جہاز کو روکا گیا، تمام مسافروں کو نیچے اتارا گیا، اور اس وقت کہہ رہے ہیں کہ پورے تمام مسافروں میں جو سب سے زیادہ خوش تھا وہ شہید دست غیب شیرازی تھے، اور بار بار ایک جملہ کہتے تھے، نماز نماز اول وقت کی نماز بار بار یہ کہہ رہے تھے۔ پھر نیچے ہی فوراً ہی جب تمام مسافر اترے اور وہیں ایئرپورٹ پہ انہوں نے نماز جماعت ادا کی، تھوڑی دیر میں جہاز کا انجن ٹھیک ہو گیا یا کسی اور فلائٹ سے ان کو جدہ کی طرف روانہ ہوئے۔ تو بہرحال جو واقعی اس چیز کا عادی ہو جاتا ہے نا اول وقت میں نماز پڑھنے کا، پھر اس ٹائم پہ کوئی اور کچھ کرنے کو دل نہیں چاہتا، اور یہاں تک کہ خدا بھی اس کی کسی نہ کسی انداز سے مدد کر دیتا ہے۔ چھٹے امام امام جعفر صادق علیہ الصلوۃ والسلام سے بھی چیز پوچھی گئی، کہ مولا یہ جو ہے ہومن صلاتہم ساہون، کہ جو اپنی نماز میں لاپرواہی سے کام لیتے ہیں اس سے کیا مراد؟ فرمایا وہ افراد ہیں کہ جو دنیا کے کاموں کو آخرت پر مقدم کرتے ہیں، اور کہتے ہیں کہ پہلے ہم دوپہر کا کھانا کھا لیں پھر ہم نماز پڑھیں گے، ابھی ہم رات کا کھانا کھا لیں پھر ہم نماز پڑھیں گے۔ کہا کہ یہ بھی اس کے اندر شامل، جو اپنی نمازوں کو اپنے اوپر بوجھ سمجھتے ہیں۔ دیکھیے باقاعدہ امام نے کھانے کے لفظ استعمال کیے کہ یہ لوگ ہیں جو اس کے اندر شامل ہوں گے، کہ جو اپنی نمازوں میں کسی بھی وجہ سے تاخیر کرتے ہیں۔ نماز کھانا بعد میں بھی کھایا جا سکتا ہے، واجب تو خیر نہیں ہے، وہ تو تمام علماء کے فتوے بھی آپ کے علم میں ہیں، اور جان بوجھ کے بھی تاخیر کی جا سکتی ہے، لیکن امام نے اس کو پسند نہیں کیا۔ کہا کہ اس کے معنی کہ جو لوگ ان کے لیے تباہی و بربادی ہے جو اپنی نمازوں میں صحو اور سہل انگاری سے کام لیتے ہیں۔ باقاعدہ جو ملتا ہے جو واقعات ہیں، پاسداران انقلاب کے ایک لیڈر تھے مہدی زین الدین شہید، ہر جگہ اور ہر مقام پر نماز کو اول وقت میں پڑھنے کے عادی تھے، کہ کوئی بھی چاہے حال کیوں نہ ہو۔ ان کی شہادت کے بعد ان کے بھائی نے ان کو خواب میں دیکھا تھا، دیکھا کہ وہ کچھ ساتھیوں کے ساتھ خانہ کعبہ کا طواف کر رہے ہیں، شہید زین الدین، مہدی زین الدین شہید جو لیڈر تھے باقاعدہ پاسداران انقلاب کے۔ تو کہنے میں ان کے پاس گیا کہ آپ ایسا لگ رہا ہے کہ ان تمام افراد کے لیڈر ہوں۔ کہا کہ ہاں، عالم برزخ میں مجھے اول وقت نماز پڑھنے کی وجہ سے اتنے تمام لوگوں کا کمانڈر مقرر کیا گیا۔ تو آپ اس سے بھی اندازہ لگائیں کہ بہرحال یہ ایک ایسی چیز ہے، اور نہ صرف یہ کہ بلکہ یہ بھی علماء نے، اگرچہ عام سے طالب علم کا واقعہ ہے، कि जो यूरोप के एक मुल्क के अंदर तालीम के सिलसिले में रिहाइश पजीर था और एक दफा अपने इम्तिहान के लिए जा रहा था कि रास्ते में पहाड़ी इलाके से गुजरना था और गाड़ी खराब हो गई। उसने कहा बहुत सख्त परेशान कि मेरा पूरा साल जाया हो जाएगा। फौरन मुतवज्जे हुआ, कहा कि या इमाम जमाना, मैं आपसे मुतवस्सिल होता हूं और आज आपसे मैं अहद करता हूं कि अगर आज मैं सही वक्त पे पेपर देने पहुंच गया, आम लेकिन मोमिन था बहरहाल, अगरचे आम दुनियावी तालीम की बात हो रही थी, पेपर देने पहुंच गया तो मैं अहद करता हूं कि हर नमाज को अव्वल वक्त में पढ़ूंगा। अचानक से उसने देखा कि एक शख्स चलता हुआ आया और कहा कि क्या मसला है। कहा कि मेरी गाड़ी खराब हो गई। उसने गाड़ी का बोनट उठाया और अंदर दो तीन हाथ इधर उधर लगाए और कहा स्टार्ट करो। एकदम से स्टार्ट हो गई। बस गाड़ी का बोनट उसने बंद किया और आके कहने लगा वो शख्स कि देखो जो वादा तुमने मुझसे किया है ना उसको जरूर पूरा करना और अपनी हर नमाज को अव्वल वक्त में पढ़ना। तो बाज़ोकात इस हद तक जब आदमी कमिटेड हो जाए तो इमाम ज़माना भी इस अंदाज से उसकी आकर मदद करते हैं और कब्र के अंदर तो यकीनन ये जब दुनिया के अंदर इतनी फायदा पहुंचाने वाली चीज है तो आखरत के अंदर कितनी ज्यादा होगी। अब आ जाइए आलम बरज़ख़ की मसरूफियात पर। वादी सलाम में जैसे ही आमद होगी तो जो दीगर अरवा वादी सलाम की होंगी वो उससे मिलकर इतना खुश होंगी कि जिस तरह से कोई खोया हुआ शख्स जब मिल जाता है ना जो खुशी उनको होती, फौरन उससे पूछेंगी, एकदम से हुजूम कर लेंगी आपकी तरफ, पूछेंगी कि फुलां का क्या हाल है। यानी इस तरह से पूछते नहीं जिस तरह कोई जब रिश्तेदार किसी दूर जगह से आता है, तो अचानक से उस वक्त एक आवाज आएगी इसे जरा आराम लेने दो, ये अभी अभी तो गमे दुनिया से निजात पाकर आया है। अच्छा, फिर उसके बाद वो रूह कहेगी, बहरहाल उनको जवाब देना होगा लोगों को कि वो तो मुझसे भी पहले इंतकाल कर गए थे, क्या वो यहां पर नहीं आए। अफसोस, सारे लोग अफसोस करेंगे कि वो वादी बरूत में चले गए, यहां पे तो नहीं आए थे। तो बहरहाल रिवायत में भी मिलता है कि आलम बरज़ख की जो मसरूफियात होंगी उसके तहत शेख कुलैनी ताबासरा, वो बाकायदा अपनी किताब के अंदर उन्होंने नकल किया है, एक रावी कहता है कि मैं मौलाए कायनात अली इब्ने अबी तालिब अलैहिस्सलाम के साथ पुश्ते कूफा जो कब्रुस्तान है वादी सलाम, मैंने देखा कि मौला उस कब्रुस्तान में गए और खड़े होकर ऐसा लग रहा था जैसे किसी से बातें कर रहे हूं। कह रहे मैं इतनी देर हो गई कि मैं खड़े खड़े उकता गया, नीचे बैठ गया, बैठे बैठे भी उकता गया, खड़ा हो गया। और जिस तरीके से एक इंटरप्ट करने के लिए कहते हैं ना, क्या मैंने भी कहा कि मौला आप खड़े खड़े थक गए होंगे, जरा बैठ जाइए। मौला ने कहा शख्स ये मोमिनीन से उनसो मोहब्बत की बातें जो मैं कर रहा हूं। मैंने कहा कि मौला क्या मोमिनीन के अरवाह यहां पर मौजूद हैं। कहा हां, अगर मैं पर्दे हटा दूं। अच्छा, ये नहीं कहा कि अगर पर्दे हटा दिए जाएं। मौला ने कहा अगर मैं पर्दे हटा दूं तो तुम देखोगे कि वो हल्का दर हल्का बैठे हुए आपस में बातें कर रहे हैं। अनवारे नुमानिया में मुहद्दिस नेमतुल्लाह जज़ायरी ने भी इस वाक़े को लिखा। मौला ने कहा कि तुम उनको टोलियों की शक्ल में बैठे हुए देखोगे, इस अंदाज से वो लोग आपस में बैठकर बातें कर रहे हैं कि एक का अमामा दूसरे के अमामे के साथ जुड़ा हुआ है, एक की पुश्त दूसरे की पुश्त के साथ जुड़ी हुई है, एक के जानों और पिंडलियां दूसरे के पिंडलियों के साथ मुत्तसिल, इतने करीब करीब बैठ के इस तरीके से दोस्त यार बातें करते हैं ना, इस तरह से बातें कर रहे हैं। बाकायदा छठे इमाम फरमाते हैं कि पैगंबर इस्लाम से भी बात पूछी गई कि या रसूलुल्लाह ये जो अरवा हैं ये रहती कहाँ हैं। तो पैगंबर ने कहा वो जन्नत के महलात में रहती हैं, गिजाओं से और मशरूबात से लुत्फानंदोज होती हैं, आपस में एक दूसरे से मुलाकातों के लिए भी जाती हैं और दुआ करती हैं कि परवरदिगार अपने उस वादे को जो कयामत का है तो जल्द से जल्द पूरा कर दे। इसके मुकाबले में जो कुफार की रूह जो वादी बरूत में होती आग के बने हुए हुजरों के अंदर कैद है, पैगंबर फरमाती जहन्नुम की गिजाएं खाती हैं और उसी अजाब के आलम में एक दूसरे से मुलाकातों के लिए भी जाती हैं। अब ना मालूम वाकई कैफियत क्या होगी कि इंसान आग के अंदर जल रहा है और एक दूसरे से मुलाकातों के लिए भी जा रहा है, बातचीत भी कर रहा है और एक अजाब के अंदर गिरफ्तार है, और इस बात की ख्वाहिश रखती हैं और दुआ करती हैं कि परवरदिगार तू कयामत को जल्द बरपा ना करना और अपने इस वादे को पूरा ना करना। यानी बाकायदा डर के मारे वादों को परवरदिगार अपनी अमली शक्ल न देना। काफी में भी है, बिहार में भी मुतअद्दिद इस तरह की रिवायतें। उलमा ने कहा कि देखिए रूह के असल में जो है ना रहने के चार मुकामात हैं। पहला मुकाम तो शिकमे मादर है, जब चार महीने का बच्चा हो जाता है तो उस वक्त उसके अंदर रूह पड़ती। दूसरा नंबर दो ये दुनिया, यहां भी हमारे जिस्म के साथ रूह है। तीसरा आलम बरजख है, जो इस दुनिया से इतना बड़ा है जितना दुनिया शिकमे मादर से बड़ी, इतना बड़ा है आलम बरजख। और चौथा है आखरत का मकान, उसके मुकाबले में बरजख इतना छोटा है जितना रहमे मादर दुनिया के मुकाबले में छोटा है। यानी चार मुकामात किसी भी रूह को रहने के हैं। अच्छा, मसरूफियात के एतबार से अगर हम देखें जो वहां पर होगा कि जो भी मोमिनीन इंतकाल करके आलम बरजख पहुंच जाते हैं उनको अपने इन रिश्तेदारों के मुतालिक इत्तलात भी पहुंचाई जाती हैं। बाकायदा जब किसी रिवायात में है कि जब अगर किसी बंदे मोमिन का बेटा सौले हो जाता है तो उसके सौले होने की इत्तला उस मोमिन को दी जाती है ताकि वो खुश हो जाए। और पैगंबर इस्लाम इरशाद फरमाते हैं कि हर पीर और जुमेरात को आमाल बारगाह खुदावंदी में पेश होते हैं और जुमे के रोज आपके आमाल आपके वालदेन की अरवाह के सामने पेश होते हैं। पीर और जुमेरात को बारगाह खुदावंदी में और हर जुमे के रोज मां बाप के सामने पूरा, यानी जो आप जितना भी यहां पर करते हैं। और वालदेन अगर किसी के इंतकाल कर गए हों, या वालदेन से मुराद हो सकता है कि दादा दादी नाना नानी वगैरह भी सब शामिल, उनके सामने कि आपकी इस औलाद ने के क्या आमाल, हर पूरे एक हफ्ते की रिपोर्ट उन तक पहुंचती। अगर उनके आमाल बहुत, पैगंबर फरमाते हैं कि बहुत अच्छे होते हैं तो वो खुशी से खिल जाते हैं। और लिहाजा पैगंबर फरमाते हैं कि बुरे आमाल करके अपने वालिदैन को अजियत ना दो। और फिर फरमाते हैं पैगंबर कि तुम्हारे आमाल तुम्हारे अजीजों अकारिब के सामने भी पेश किए जाते हैं। इंसान जब कोई भी अमल करे तो वाकई वो सोचे कि जो मेरे मरूम रिश्तेदार हैं उन तक मेरे इन बातों को पहुंचाया जा रहा होगा। अगर वो अच्छा अमल देखते हैं अजीजों अकारिब और रिश्तेदार तो वो उसके अमल से खुश हो जाते हैं और उसको आलम बरजख से दुआ देते हैं। और अगर उसके अमल नापसंदीदा होते हैं तो उसके लिए भी परवरदिगार से दुआ करते हैं कि परवरदिगार इसे दुनिया से उस वक्त तक ना उठाना जब तक इसको तौबा की तौफीक ना दे दे। तो आलम बरजख से देखिए कि उनकी मसरूफियात में यानी आपके नामा अमाल को चेक करना भी शामिल है, आपके लिए दुआएं करना भी शामिल है। कुछ उलमा का यह भी कहना है कि बाज अफराद को परवरदिगार आलम कब्रों में भी और आलम बरजख में भी आमाल सालिहा की तौफीक दे देता है। अलबत्ता क्योंकि बहरहाल दारुल अमल मुनक़ता हो चुका है, सवाब तो कोई मुरतब नहीं होता, लेकिन खुदा की याद और इताअत से वो लोग लज्जत हासिल करते हैं। खुदा की याद और इताअत से वो लोग लज्जत हासिल करते हैं, जैसा कि मलाइका और अहले जन्नत जो हैं वो जिक्र इलाही से लज्जत हासिल करते हैं। और जिक्र इलाही के मुतालिक कहा जाता है कि जन्नत की अजीम तरीन नेमतों में से एक है जिक्र इलाही। इसी तरीके से आलम बरजख के मसरूफियात में एक मसरूफियत तिलावत कुरान भी है। बाकायदा हजरत इबन अब्बास जो पैगंबर के सहाबी थे फरमाते हैं एक दफे एक सहाबी ने एक जगह पे अपना खेमा लगा लिया था, उसको पता ही नहीं था कौन सी जगह है। पता चला कि बाद में कि वो कब्र थी किसी मोमिन की, उस सहाबी को पता ही नहीं था। अंदर से जमीन के अंदर से उसको सूरह मुल्क पढ़ने की आवाजें आ रही थी। पूरा सूरह सुनकर पैगंबर इस्लाम के पास भागे भागे आए कि या रसूलुल्लाह मैंने तो जमीन के नीचे से सूरह मुल्क पढ़ने की आवाज सुनी। पैगंबर ने कहा है कि मोमिन की कब्र है ये और बहरहाल ये सूरह अजाब से निजात दिलाने वाला है, आप तो मुर्दा हैं या कैसे पढ़ रहे हैं कुरान। कहा कि मैं हर नमाज को खत्म करने के बाद ये दुआ करता था कि परवरदिगार, और मैं हर कुरान को खत्म करने के बाद भी दुआ करता था कि परवरदिगार मुझे कब्र में भी तिलावत कुरान की तौफीक अता फरमाना, इसलिए इसका मुझको कब्र के अंदर ये फायदा होगा कब्र में भी मैं तिलावत कुरान करता हूं। बाकायदा इब्ने अब्बास से एक और रिवायत है कि हर मुर्दे को आलम बरजख में एक मुसहफ दिया जाएगा, एक बाकायदा एक मुसहफ यानी वो किताब जिसके अंदर कुरान लिखा होता है वो हर एक को पढ़ने के लिए दिया जाएगा जिसको देखकर वो तिलावत किया करेगा। बाकायदा कुछ उलमा का यहां तक कहना है कि एक आलिम का कि मैं जब भी कभी अपने वालिद की कब्र पे जाता हूं मैं उनसे गुफ्तगू तक कर सकता हूं। कितने ही तारीख के भी ऐसे वाकयात मिलते हैं कि लोग हजरत हमजा की कब्र पे पैगंबर इस्लाम के चचा उनकी कब्र पे जाकर सलाम करते थे और सलाम का बाकायदा जवाब आता था। और खाली ये नहीं कि हम पुराने जमाने की बात करते कि हर चीज के जब जमाना आगे गुजर जाता है ना फिर उस वक्त आगे वाले लोगों को वाकयात पता चलते हैं। वैसे भी हम लोग मुर्दा परस्ती कौम है, जब तक कोई जिंदा सलामत आदमी मौजूद होता है तो उसकी तहकीर और तजलील करते हैं, मरने के बाद उसकी तारीफें शुरू हो जाती हैं। तो बहरहाल बाकायदा जो वागरे जी के जो मदरसा जिन्होंने कायम किया था मौलाना अब्बास अली नजफी साहब, जब मौलाए कायनात के रोजे पर पहुंचे थे और सलाम किया था तो सब लोगों ने सुना के जरिए से जवाब आया कि मेरे बेटे तुम पर मेरा सलाम। वागरे जी के जो अब्बास अली नजफी जो प्रिंसिपल थे इंतहाई मुत्तकी परहेज़गार शख्सियत, उन तक को जवाब सलाम आए। पैगंबर फरमाते हैं कि जो शख्स भी शुहदा को सलाम करेगा वो कयामत तक उसके उसका जवाब देते रहेंगे। यानी मकसद ये नहीं कि वो वालेकुम सलाम कयामत तक कहते रहेंगे बल्कि मुसलसल आप पर सलामती भेजते रहेंगे कयामत तक शुहदा पर सलाम करने की वजह से। और कुछ ये जो आपने अभी सुना कि तिलावत कुरान बरज़ख की जो मसरूफियात हैं उसके अंदर से एक चीज होगी, बाकायदा कुरान की ट्यूशन तक जिन लोगों ने इस दुनिया के अंदर कुरान नहीं पढ़ा, हफ़ज़ इब्ने गयास रावी हैं, छठे इमाम से अगर पूछते हैं छठे इमाम उनसे पूछते हैं कि क्या तुम्हें इस दुनिया में रहना पसंद है, और फरमाते हैं कि जी हाँ वाला रहना पसंद है। इमाम ने फरमाया क्यों, कहा कि ताकि मैं सूरह तौहीद की तिलावत कर सकूं ज्यादा से ज्यादा, हफ़ज़ ने कहा। तो इमाम ने फरमाया कि हफ़ज़ अगर हमारे मुहिब्बीन और शियों में से अगर कोई शख्स भी कुरान ना पढ़ा हुआ हो, कुरान पढ़े बगैर मर जाए, तो उसको वहां आलम बरजख में कुरान की तालीम दी जाएगी और उसके दर्जात बुलंद किए जाएंगे और कहा जाएगा एक एक दर्जा एक एक आयत पढ़ते जाओ और अपने दर्जे को बुलंद करवाते जाओ और अगले दर्जे में चले जाओ। बाकायदा मसरूफियात के अंदर से एक चीज और भी होगी कि रोजाना सुबह और शाम जन्नत और दोजख दिखाई जाएगी लोगों को और फरिश्ता आकर लोगों से मुखातिब होकर कहेगा कि ये देखो ये है तुम्हारा ठिकाना जन्नत में या ये है तुम्हारा ठिकाना जहन्नम में। और ये पैगंबर इस्लाम की हदीस है कि सुबह और शाम रोजाना जन्नत और दोजख लोगों को दिखाई जाती है। और अमीरुल मोमिनीन अलैहिस्सलाम भी ये बात फरमाते हैं जिससे मैं अपने अल्फाज में कहूं कि अमीरुल मोमिनीन फरमाते हैं बहरहाल कि मोमिनीन की अरवाह के लिए जो मिलने का मुकाम है जो पिकनिक की जगह है वो जमजम का कुआं है और मक्के का एक मैदान है, गालिबन अरफात के मैदान की तरफ इशारा है, नाम तो नहीं आया, मक्के का एक मैदान। और काफिरों के जो मिलने की जगह है वो वादी बरहूत है जहां पे काफिरों की अरवाह जमा होती। अच्छा अब देखिए कि बहरहाल कुछ ऐसी भी चीजें हैं कि जो हम अपने लिए आलम बरजख की मसरूफियत के लिए अगर किसी दुआ को करना चाहें तो वो दुआ भी हमारी कबूल हो सकती है। एक आलिम गुजरे हैं, उनके इंतकाल के बाद उनको किसी ने ख्वाब में देखा था, कहा कि देखा कि वो ऐसी जगह पर हैं कि एक ऐसा शहर है और एक ऐसा महल है जिसकी सारी दीवारें किताबों की बनी हुई। कहा कि ये आज तक जाहिर है कि जो ख्वाब में उनको देख रहा था वो भी हैरान, कहा कि आपको ये किस अंदाज का घर मिला और ये कैसा शहर आपको मिला। कहा कि मैं जब भी मुतालिया करता था खुदा से दुआ करता था कि परवरदिगार इल्म हासिल करने का जो सिलसिला मैंने शुरू किया है इसके अंदर जो लज्जत है इस लज्जत को मुझे आलम बरजख में भी मुझे इनायत फरमा। तो बाकायदा मुझे जो शहर यहां पर दिया गया वो इस अंदाज का शहर है कि पूरे का पूरा शहर और घर उसकी दीवारें किताबों की बनी हुई। आप खुद देख सकती हैं बाज़ोकात, आप देखती हैं कि बाज़ोकात बहुत सारे इस तरह के वॉलपेपर हैं कि पूरी पूरी दीवार उसमें किताबों के जैसे शेल्फ बने हुए हैं पीछे कुछ इस अंदाज का घर। तो बहुत से लोग जिनको इल्म हासिल करने का बहुत शौक है आलम बरज़ख की एक मसरूफियत इस तरह की भी तलाश कर सकते हैं। कुछ लोगों के दिमाग में वो वाला सवाल भी आता है जो अक्सर लोग बहुत ज्यादा नेकोकार और मुत्तकी परहेज़गार गैर शिया लोगों की इबादत को देखकर एक शुबा दिल के अंदर पैदा होता है कि इन लोगों का क्या होगा, ये तो बड़े नेक हैं मुत्तकी परहेज़गार हैं, आखिर क्या होगा इन लोगों का, लगता तो परवरदिगार को इन पे भी रहम तो करना चाहिए। बहरहाल विलायत अली इन तक नहीं पहुंची। अल्लामा महमूद हुसैन तबतबाई फरमाते हैं कि करबला में एक वाइस थे, सैयद जवाद करबलाई नाम था इनका। ये अक्सर ये करते थे कि गांव देहात में निकल जाते थे, नमाज जमात भी पढ़ाते थे और तबलीग भी करते फिरते थे, हर तरह के लोगों से मुलाकातें होती थी, मसाइल फिका भी बताते थे, अखलाकियात मवाइस पर भी गुफ्तगू करते थे। कह रहे एक दफा एक तबलीग के लिए कैसे कस्बे में पहुंचे जहां पर इनकी एक मर्द बुजुर्ग से मुलाकात हुई। सुन्नी बुजुर्ग थे, उन्होंने ऐसे उस जमाने में कबीले वगैरह भी होते थे वहां पर, कहा कि आपके कबीले का सरदार कौन? अरे कहा मेरा तो कबीले का सरदार ऐसा है जो इतना ताकतवर है और इतने उसके पास ऊंट हैं और इतने गोस्पंद हैं और 4000 तीरंदाज हैं। फिर वो आदमी पूछने लगा सैयद जवाद करबलाई से कि आपका आका कौन है? कहा कि अरे मेरे आका का पूछते हो, मेरा आका तो जब कभी मदद के लिए पुकारो खा मशरक में हो मगरब में फौरन मदद को पहुंच जाता है। बहुत हैरान होकर देखता रहा। कह रहे मैंने उसको कायल करने की कोशिश की लेकिन बहरहाल वो विलायत अली पे कायल ना हो सका। खैर कह रहे मैं अपने करबला वापस आ गया। कुछ अरसे बाद दोबारा उसी जगह मेरा दोबारा जाने का इत्तफाक हुआ और मेरा इरादा था कि वो इतनी नूरानी शख्सियत उस बुजुर्ग की लग रही थी कि मैं जाके इस दफा जरूर उन्हें कायल करूंगा। कह रहे जब मैं वहां पर जाकर पहुंचा और तहकीकात की तो मालूम चला कि वो मर्द बुजुर्ग तो इंतकाल कर गए। सैयद जवाद करबलाई उसके बेटों को लेकर उनकी कब्र पे पहुंचे तो वहां जाके दुआ की। फिर कह रहे जब मैं रात को आकर सोया तो मैंने ख्वाब में उस मर्द बुजुर्ग को देखा, देखा कि एक जगह पर बैठे हुए हैं और उनके अतराफ में दो लोग और भी मौजूद हैं और एक शीशा है जो उनके पीछे लगा है और शीशे के पीछे एक बाग है। पूछा कि आप आखिर यहां पर कैसे और ये कौन सी जगह है जहां पर आप हैं? कहा कि ये आलम बरज़ख़ है और वो जो शीशे के पीछे नजर आ रहा है ये एक बाग है और ये मेरी मिल्कियत है। कहा कि जब मेरे इंतकाल का वक्त करीब आया और उस वक्त मुनकिर नकीर मुझसे पूछने के लिए आए तो मैं जवाब नहीं दे सका कि तुम्हारा इमाम कौन है। अचानक से एक शख्स आया, अचानक से मुझे तुम्हारी वो बात याद आ गई कि एक ऐसा आका है मेरा जो ख्वाह मशरिक में हो मगरिब में कहीं भी उसको कोई शख्स पुकारे तो फौरन मदद को पहुंच जाता है। तो मुझे याद था कि तुमने कहा था कि वो मौला अली है, मैंने फौरन उनको पुकारा कि अली मेरी मदद को आई। अचानक से उसी वक्त मौला अली तशरीफ लाए। اللهم صل على محمد وآل محمد اور منکر و نکیر سے کہا کہ ہٹ جاؤ اور اس کو عذاب نہ دو، یہ ہمارے دشمنوں میں سے نہیں ہے۔ پھر اس کے بعد دو فرشتوں کو اس بات پہ مقرر کیا کہ اس کو میری ولایت کی تعلیم دو۔ یہ دو افراد جو تم میرے دائیں بائیں بیٹھے دیکھ رہے ہو یہ مجھ کو ولایت علی کی تعلیم دیتے ہیں، جب یہ ولایت کی تعلیم مکمل ہو جائے گی تمام دلائل کے ساتھ پھر اس کے بعد یہ جو عالم برزخ میں جنت کا وہ حصہ ہے میں اس کے پار چلا جاؤں گا جو شیشے کے پیچھے تم کو نظر آ رہا ہے۔ تو بہرحال آپ نے دیکھا کہ جنت کی بہرحال مصروفیات میں سے ایک ایسی چیز بھی ہے کہ وہاں پر علم بھی حاصل ہوگا اور اس کو اس فطرت دنیاوی پر باقی رکھ کر دلائل سے قائل کیا جائے گا، جن تک بہت سارے ایسے لوگ ہیں کہ متقی و پرہیزگار ہیں لیکن فطرت سلیم رکھتے ہیں، ان کے سامنے حق بعض وقت مشتبہ ہو جاتا ہے، واضح نہیں ہو پاتا، تو پروردگار رحیم و کریم ہے، وہ ان کے سامنے ایسی تمام چیزوں کو رکھے گا، دلائل کے ساتھ ایسے افراد کو قائل کیا جائے گا اور اس کے بعد جب وہ قبول کر لیں گے تو پھر ان کا وہ استحقاق جنت پیدا ہو جائے گا۔ تو بہرحال ایک مصروفیت اس لحاظ سے وہاں پر یہ بھی ہوگی۔ عالم برزخ کی مصروفیات میں سے ایک، بہرحال جنت کی نعمتوں کو برزخ میں استعمال کرنا بھی ہوگا۔ عبداللہ ابن سنان چھٹے امام کے قراوی ہیں، ایک دفعہ پوچھنے لگے کہ مولا حوض کوثر کو میں دیکھنا چاہتا ہوں۔ مولا نے عبداللہ ابن سنان کا ہاتھ پکڑا اور کہنے مدینے سے باہر لے آئے، اس کے بعد زمین پر ایک جگہ پاؤں مارا مولا نے، فوراً ہی وہاں پر ایک نہر جاری ہو گئی، بالکل جزیرے کی طرح سے میں نے اپنے آپ کو ایک ایسی جگہ پایا کہ جہاں کا پانی برف کی طرح سے سفید، میری آنکھیں خیرہ ہوئی جا رہی ہیں، میں حیران و پریشان، میں نے آج تک ایسی جگہ نہ دیکھی تھی، اور برف کی طریقے سے سفید اور ٹھنڈا اور خوشگوار پانی، اس کے برابر میں دودھ کی نہر تھی اور درمیان میں ایک شراب کی نہر بہ رہی تھی۔ اتنی خوبصورت وہ منظر کہ آج تک کبھی میں نے ایسے منظر کا مشاہدہ ہی نہ کیا تھا۔ اطراف میں درخت لگے ہوئے تھے اور درختوں پر حوران جنت جھولے جھول رہی تھی۔ اچھا اب مجھے کچھ پیاس محسوس ہوئی، مولا نے ایک حور کی طرف اشارہ کیا، چھٹے امام نے، حور نے درخت کے جھولے پر بیٹھے بیٹھے جھکی اور ایک ظرف میں اس نہر سے وہ شراب اور مشروب لیا اور ہماری خدمت میں، مجھے اور امام کی خدمت میں پیش کیا۔ کہہ رہے ہیں جب میں نے اس ظرف کے اندر دیکھا تو اس میں تین طرح کی شرابیں تیر رہی تھیں۔ شراب سے مراد ہمارے دماغ میں خبیث چیز آ جاتی ہے، لیکن شراب سے مراد انہیں مشروب، ایک ایسا شربت تھا جو تین طرح کا تھا۔ تو کہہ رہے ہیں کہ اس کے بعد میں نے جب اس کو پیا تو آج تک کبھی میں نے اتنا خوشگوار چیز نہ کبھی پی تھی، میں حیران رہ گیا۔ میں حیران رہ گیا کہ میں نے کہا کہ اس کے بعد خیر ہم نے پیا، اس کے بعد مولا اس جگہ سے ہمیں باہر لے آئے۔ میں نے کہا کہ مولا آج تک میری نہ آنکھوں نے ایسا منظر کبھی دیکھا، نہ میں نے میری زبان نے کبھی ایسے ذائقوں کو چکھا۔ تو اس وقت مولا نے ایک بات کہی، کہا کہ یہ بات یاد رکھو کہ یہ جو تم نے دیکھا ہے نا، یہ مقام، یہ برزخ میں اور جنت میں جو سب سے کمتر درجے کا جو مومن ہے، یہ اس کا مقام ہے، سب سے کمتر درجے کا مومن، اس کو اور وہ ان تمام چیزوں سے سیر ہوتا ہے، یعنی عالم برزخ کے مصروفیات میں، بہرحال ان جنت کی نعمات کا ایک استعمال بھی، جنت کی ان نعمتوں کو مرد مومن استعمال کرے گا۔ اس کے مقابلے میں جو کافروں کی ارواح ہیں وہ وادی برہوت میں ہوں گی، زقوم کے کڑوے پھل کھائیں گی وہاں پر، اور کھولتا ہوا گرم پانی سے ان کی میزبانی کی جائے گی۔ اور اچھا دیکھیے، اس طرح کی نعمت، اس پہ بہت سارے ہمارے جو افراد ہوتے ہیں اور جو اس میں عالم آخرت کی جو بہت ساری چیزوں کو جو بہت سارے لوگ مذاق بنا کر بھی پیش کرنے لگے ہیں، آج کل یہ فیشن بھی چل پڑا ہے کہ جناب وہ حوض کوثر کے اوپر جب سب لوگ پہنچے تو وہاں دودھ کی نہر تھی اور وہاں سب لوگ، کچھ لوگ کھڑے ہو کے پاکستانی کو برا بھلا کہہ رہے تھے، تو معلوم یہ چلا کہ انہوں نے جو حوض کوثر جو دودھ کی نہر بہ رہی تھی اس کے اندر پتی ملا دی تھی، کیونکہ ان کو دودھ پتی کی چائے بڑی پسند تھی۔ تو بہرحال تو مقصد کہنے کا یہ کہ بہرحال اس میں آپ کو تفریح دبا کے لیے میں نے سنا دیا، لیکن بہرحال اس میں کوئی ایسا نہیں ہونا چاہیے کہ ہم بہت ساری روایت کا گویا ایک لحاظ سے مذاق اڑا دیں اور سب۔ بہرحال یہ جو ہماری نفسیات کے اعتبار سے بھی دیکھا جائے، اب آج کل آپ دیکھتی ہیں نا کہ جتنی بھی فلمیں بننی شروع ہو گئیں، اب تو ساری فلمیں فینٹیسی کی بنیاد پہ بنتی ہیں کہ وہ ہوا میں اڑتا جا رہا ہے اور اس نے اشارہ کیا اور یہ ہو گیا اور وہ ہو گیا۔ ہر شخص کے دماغ میں فینٹیسی کا ایک پورشن، وہ ظاہر ہے کہ ان کے سامنے عالم آخرت، اور ہمارے پاس جنت اور دوزخ کے تذکروں کے ذریعے، ہم برزخ کے تذکروں کے ذریعے فینٹیسی کے اس پورشن کو ہم فل کر سکتے ہیں اپنے، ان کے پاس کیونکہ وہ پورشن نہیں تو وہ اس طرف جاتے ہیں زیادہ، لیکن ان کے دماغ میں بھی ایک ایسی دنیا ہوتی ہے کہ جہاں اس طرح کے محیر العقول واقعات پیش آئیں۔ تو بہرحال عالم برزخ کی مصروفیات میں سے ایک اور جو مصروفیت ہوگی وہ اپنے اہل خانہ کا دیدار بھی ہوگا مرنے کے بعد، خاص طور پر ظہور کے وقت۔ باقاعدہ پیغمبر اسلام یہ بات ارشاد فرماتے ہیں کہ ہر مومن و کافر جب بھی مرتا ہے تو وہ ہر ظہور کے وقت اپنے اہل خانہ کے دیدار کے لیے آتا ہے، اور اگر وہ ان کو اچھے کاموں میں مشغول دیکھتا ہے تو بہرحال وہ بڑا خوش ہوتا ہے، اور کافر اگر اپنے اہل خانہ کو اچھائی میں مصروف دیکھے تو اس کی حسرت اور ندامت بڑھ جاتی۔ باقاعدہ اسحاق ابن عمار جو ہمارے ساتویں امام، امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کے صحابی، کہا کہ مولا کیا مرنے کے بعد میتیں اپنے گھر پہ آتی ہیں، اور آتی ہیں تو کس وقت آتی ہیں اور کس روز آتی ہیں؟ تو امام نے فرمایا ہر جمعے کو آتی ہیں، یا ہر ماہ آتی ہیں، یا ہر سال میں ایک دفعہ آتی ہیں، جتنا مومن کا مقام خدا کے نزدیک ہے اس کے مطابق ان کو یہ سہولت ملتی۔ پوچھا کس صورت میں آتی ہیں، یعنی کیسے پتہ چلے گا کہ مرنے کے بعد فلاں رشتہ دار گھر پہ آئے؟ امام نے فرمایا وہ ایک لطیف پرندے کی شکل میں آتی ہیں جو دیواروں پہ بیٹھتا ہے، اگر وہ کوئی خیر و خوبی ان میں دیکھے تو وہ خوشحال ہو جاتا ہے، اور اگر شر و فساد و محتاجی دیکھے تو غمگین ہو جاتا ہے۔ اچھا علماء نے فرمایا کہ یہاں پر یہ جو پرندے سے مراد، اس سے مراد یہ کہ وہ روحیں، جو روایت میں ہے نا کہ جس طریقے سے پرندے گھروں کی دیواروں پر آ کر بیٹھتے ہیں، اس سے مراد یہ ہے کہ وہ اتنی آسانی کے ساتھ گھروں میں آمد و رفت رکھتی ہیں جیسے عام طور پر پرندے آمد و رفت رکھتے ہیں، کہ آئے گھر کی دیوار پہ بیٹھ گئے، اندر آ گئے، یعنی اتنی آزادی کے ساتھ وہ آتی اور جاتی ہیں۔ اس کے معنی یہ نہیں ہے کہ وہ کسی جانور کی یا کسی کی شکل کے اندر آتی ہیں۔ دیکھیے یہ بات اس کے اندر علماء نے بڑی سختی کے ساتھ کہا کہ روایت کو بھی سمجھنا ایک فن ہوتا ہے، کہ اس کے معنی ہے کہ اتنی آسانی کے ساتھ آمد و رفت رکھتی ہیں، اور اچھا پھر اس کے علاوہ خالی یہی نہیں بلکہ جو انبیاء کی جو مصروفیات ہیں، پیغمبر اسلام فرماتے ہیں کہ انبیاء بھی اپنی قبروں میں زندہ ہیں اور اپنی قبروں میں نماز تک پڑھتے ہیں. باقاعدہ پیغمبر اسلام نے جب معراج کے سفر پہ گئے تھے تو ایک روایت میں کہا تھا کہ موسیٰ کو ان کی قبر میں نماز پڑھتے ہوئے دیکھا تھا. اسی طریقے سے جب وہ یزید کا جو واقعہ حرہ جو مشہور ہے، جو مدینے میں اس نے تباہی مچائی تھی اور لوٹا تھا مدینے کو 3 روز تک، تو باقاعدہ ان 3 دنوں میں مسجد نبوی میں نہ اذان ہو سکی تھی اور نہ اقامت. سعید ابن مسیب پیغمبر اسلام کے ایک صحابی ہیں، کہتے ہیں کہ میں اس واقعے کی وجہ سے ڈر کے مسجد نبوی میں آ کر چھپ گیا تھا. 3 دنوں تک نماز نہیں ہو سکی تھی مسجد نبوی میں، نہ اذان ہوتی تھی نہ اقامت، لیکن کہہ رہے ہیں کہ نماز کے اوقات میں میں یہ دیکھتا تھا کہ قبر رسول سے اذان کی آواز بلند ہوتی تھی. تو کہہ رہے ہیں 3 دنوں کے عرصے میں میں نے قبر رسول جیسی اذان کے جو نماز کا جو وقت ہوتا تھا مجھے قبر رسول سے پتہ چلتا تھا اور قبر سے ایک اذان کی آواز بلند ہوتی تھی. اس طرح 3 دنوں تک میں نے اپنی نمازیں پڑھی. اسی طریقے سے پیغمبر اسلام اور جو دیگر انبیاء ہیں جیسے حضرت ابراہیم، کہ پیغمبر اسلام نے معراج کی جب شب آسمانوں پر گئے تھے تو دیکھا کہ ایک مرد بزرگ ہیں جو ایک درخت کے نیچے بیٹھے ہوئے ہیں اور ان کے اطراف میں چھوٹے بچے ہیں. تو میں نے جبرائیل سے پوچھا کہ جبرائیل یہ مرد بزرگ کون ہے؟ تو جبرائیل نے کہا کہ یہ آپ کے جد امجد حضرت ابراہیم علیہ الصلوۃ والسلام. حضرت ابراہیم پوچھا یہ بچے کون ہیں جو ان کے اطراف میں بیٹھے ہوئے ہیں؟ کہا یہ بچے مومنین کے ہیں جو بحکم خدا حضرت ابراہیم ان کو غذا کھلاتے ہیں. امالی میں شیخ صدوق نے اس روایت کو لکھا ہے کہ حضرت ابراہیم مومنین کے جو چھوٹے بچے انتقال کر گئے ہیں ان کی غذا کھلانے پر مامور ہیں حضرت ابراہیم. اسی طریقے سے حضرت علی کے ایک صحابی مولا کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام، فرماتے ہیں کہ جنگ صفین ہو رہی تھی اور نماز مغرب کا وقت آ گیا تو اچانک ہم نے دیکھا کہ ایک شخص مولا کی طرف چلتا ہوا آ رہا ہے جس کے سفید بال ہیں، سفید داڑھی ہے، چہرے پر ایک عجیب نورانیت ہے. تو آ کے اس نے مولا کو سلام کیا، مولا نے سلام کا جواب دیا، اب دونوں میں آپس میں بات چیت ہونے لگی. بات چیت روک کر اس شخص نے اچانک معاویہ کے لشکر کی طرف رخ کیا، کہا کہ ان سیاہ چہرے والے لوگوں کو اگر یہ بات پتہ چل جائے کہ کس شخص سے یہ لوگ جنگ کر رہے ہیں اور اس کا انجام اور نتیجہ اور عذاب کیا ہوگا تو یہ کبھی آپ سے جنگ نہ کرتے. اور پھر اس کے بعد مولا کے لشکر کی طرف اپنی نگاہ کی اور کہا کہ یہ سفید چہروں والے، یہ نورانی چہروں والے لوگ، ان کو اگر پتہ چل جاتا کہ آپ کے ساتھ آپ کی اطاعت میں لڑنے کا کتنا اجر و ثواب ہے تو یہ چاہتے کہ ان کے جسم قینچیوں سے ٹکڑے ٹکڑے کر دیے جائیں تب بھی آپ کی اطاعت سے باز نہ آئے اور ان کے پائے استقامت میں کبھی کوئی لغزش نہ آئے. بہرحال انہوں نے جملے کا سلام کر کے رخصت ہو گئے. مولا کے جتنے اصحاب تھے، عمارِ یاسیر، ابو ایوب، خزیمہ بن ثابت اور ابو الحیثم، یہ چاروں صحابی کھڑے ہوئے تھے. دیکھیے بہت سارے صحابی تو ایسے ہیں جو پیغمبر اسلام کے تھے پھر بعد میں مولا کے بھی صحابی بنے، جیسے خزیمہ بن ثابت، ان کو ذو شہادتین کہا جاتا ہے، جن کی ایک کی گواہی 2 کے برابر پیغمبر اسلام نے قرار دی تھی. ایک کی گواہی 2 کے برابر ہے خزیمہ کی. تو پوچھا کہ مولا یہ آپ کے ساتھ آپ کس سے گفتگو کر رہے تھے؟ کہا کہ تم نے ان کو نہیں پہچانا، یہ شمعون بن صفا حضرت عیسیٰ کے وصی ہیں، پروردگار عالم نے انہیں عالم برزخ سے میری مدد کے لیے یہاں پر بھیجوایا تھا. تو بہت ساری ارواح ایسی ہیں جو اب بھی مدد کے لیے بھی اس دنیا کے اندر آتی ہیں. تو بہرحال اسی طریقے سے حضرت جعفر طیار، ان کے متعلق بہار کے اندر بھی کہ پیغمبر اسلام فرماتے ہیں، آپ کو معلوم ہی ہے کہ جنگ موتا میں حضرت جعفر طیار شہید ہو گئے تھے اور اس حالت میں پیغمبر نے ان کو دیکھا تھا کہ ملائکہ آسمانی، پروردگار نے ان کو 2 پر عنایت فرمائے ہیں اور ملائکہ آسمانی کے ساتھ وہ پرواز کرتے. تو اسی طریقے سے حضرت حبیب ابن مظاہر، دیکھیں بہت سارے ان کی میں مثالیں آپ کو دیتا جا رہا ہوں. حبیب ابن مظاہر کی جو زری ہے وہاں کے خدام میں ایک بات بڑی مشہور ہے کہ حبیب ابن مظاہر برزخ میں اس ڈیوٹی پر مامور ہیں کہ وہ مولا حسین کے زائرین جو آتے ہیں ان کا نام داخل دفتر کرتے ہیں. زائرین کے ناموں کا اندراج یہ حبیب ابن مظاہر کے پاس ہے. وہ جو شعر بھی ہے نا کہ کرتی ہے ظاہر حبیب ابن مظاہر کی زری، کام پر معمور ہے خدمت گزارے کربلا. ابھی تک کربلا کی خدمت پہ حبیب ابن مظاہر معمور ہے. اور اسی طریقے سے حضرت عباس علمدار علیہ الصلوۃ والسلام، اللہم صلی اللہ علیہ وسلم، وہ زائرین کے مدد اور تعاون کے اوپر مامور ہیں. اسی طریقے سے بہرحال زہیر ابن قین کے متعلق ملتا ہے. مولانا سید عدیل اختر صاحب جو پرنسپل رہ چکے ہیں مدرسۃ الواعظین لکھنؤ کے، اپنے زمانے طالب علمی کا ایک واقعہ سنا رہے تھے کہ مولانا سبط حسن جو زمانے کے بڑے علماء میں شمار ہوتے تھے انڈیا کے، ایک دفعہ اپنے تلامذہ تمام شاگردوں کے ساتھ بیٹھے ہوئے تھے. تو اپنے تمام بالکل ایک نجی سی ایک محفل تھی جس کے اندر علماء اور صرف ان کے طالب علم تھے. کہا کہ اگر تم لوگ سند اور حوالہ نہ پوچھو تو میں ایک حقیقت کو واضح کروں گا، سند اور حوالہ نہ پوچھو تو ایک حقیقت کو واضح کروں گا کہ اگر کوئی شخص کسی بھی مریض کی صحت یابی کے لیے روزہ رکھے اور افطار کرنے کے بعد ایک دعا مانگتا ہوا بستر پر جائے اور پھر اس دعا کو مانگ کر سو جائے کہ اے زہیر ابن قین طبیب لشکر حسینی، اس بیماری کی دوا مجھے بتا دیجیے، تو جب وہ سوئے گا تو خواب میں کوئی بزرگ اس کو اس بیماری کی شفایابی کے لیے نسخہ بتا دیں گے. طلبہ نے بہرحال سنا اس کو، سب نے گھر جا کر اپنے اپنے گھر کے اندر بھی واقعہ بتایا. اس میں سے ایک طالب علم تھا جو بہت زیادہ بیمار تھا، جس نے واقعہ سنا اپنے گھر میں جا کر بتایا. اس طالب علم کی بہن نے یہ عمل کیا، روزہ رکھا اپنے بھائی کی صحت یابی کے لیے، افطار کے بعد بستر پر جا کر یہ دعا کی زہیر ابن قین سے اور اس کے بعد سو گئی. خواب میں اس نے دیکھا کہ کوئی مرد بزرگ ہیں، چاروں طرف مجمع لگا ہوا ہے، کوئی چیز لوگوں کو لکھوا رہے ہیں. وہ بھی گئیں اپنے پاس کا اور کہا کہ میرا بھائی اتنے عرصے سے بیمار ہے، صحت یاب نہیں ہوتا، اس کے لیے بھی کوئی دوا بتا دیں. تو اس مرد بزرگ نے کہا کہ وہ خود اپنی بیماری کی دوا نہیں کرتا ہے، میں بھی اس کو دوا نہیں بتاؤں گا. کہا کہ نہیں، اس نے تو بہت علاج کیا ہے. کہا کہ نہیں، وہ مجلس حسین کا تبرک کیوں نہیں لیتا ہے؟ یہ کہا. اب ان کی آنکھ کھل گئی، وہ فوراً اٹھی اپنے بھائی کو جا کر اس نے جگایا. بھائی نے کہا واقعی دینی طالب علم ہوں، لیکن بعض اوقات جب مجلس کے اختتام پر لوگوں کا اتنا رش ہوتا ہے تو مجھے اس رش میں جا کر تبرک لینا عجیب سا لگتا ہے کہ میں جا کر لوں، لیکن آئندہ سے اب جی تم نے خواب دیکھا ہے تو میں چاہے بدقت ہی صحیح لیکن میں جا کر اس کو ضرور حاصل کروں گا. اس کے بعد کہہ رہے ہیں کہ اس نے جا کر چاہے وہ بدقت ہی رش میں لگ کر ہی کیوں نہ صحیح، لیکن احترام کے ساتھ کہ اس کی نگاہ میں گویا کہ وہ ایک وقت اس کی کم ہو گئی، تو اس نے جا کر تبرک کو لیا اور استعمال کیا، اور اس کے بعد وہ مکمل طور پر صحت یاب ہو گیا. درود بھیج دیجیے. تو علماء یہ فرماتے ہیں کہ ہو سکتا ہے، ویسے تو روایات میں سے اتنا پتہ نہیں چلتا، لیکن ہو سکتا ہے کہ زہیر ابن قین نے علم طب میں کوئی کمال حاصل کیا ہو. اور کہا کہ اگر ایسا ہوا بھی تھا تو اب تو زہیر میدان کربلا ہی میں دفن ہے، اور خاک شفا میں مدفون ہونے کی وجہ سے اب تو ان کے اندر یہ صلاحیت اور بڑھ چکی کہ وہ کسی کو بھی شفا یابی اور صحت عطا کر سکتے ہیں. تو بہرحال اس کے اس واقعے کو بیان کرنے کے بعد، جب سب لوگوں نے واقعہ بیان کیا، تو اس کے بعد وہاں سے ایک رسالہ چھپتا تھا لکھنؤ سے الوائز کے نام سے، اس پورے واقعے کو اس کے اندر شائع کیا گیا. اور اس کے بعد آغا مہدی لکھنوی جی ایک کتاب بھی انہوں نے لکھی ہے، اس کے اندر کہا کہ میں نے اپنے ایک مریض کی صحت یابی کے لیے اس انداز سے روزہ رکھا اور اس کے خواب میں مجھے اس طرح کا ایک نسخہ بتایا گیا جو میں نے اپنے مریض پر آزمایا اور اس کو مکمل شفا یابی اس سے حاصل ہوئی. اس واقعے کے بعد جب یہ الوائز کے اندر چھپ گیا تھا یہ مضمون، تو اس کے بعد جن طبیبوں نے اپنے مریضوں کے لیے اس نسخے اس بات کو اس عمل کو کیا، ان سب کے مریض بھی شفا یاب ہو گئے. تو بہرحال اب بھی یہ تمام شخصیات یہ سب کے سب کسی نہ کسی خدمت کے اوپر مامور ہیں. اس کے بعد آج اگرچہ اتنا وقت اب نہیں بچا کہ آج مجھے یہ بھی آپ کو بتانا تھا کہ شہزادی کونین کی برزخ میں کیا مصروفیات ہیں، اللہ صلی اللہ علیہ وسلم. اور مظلوم کربلا کی کیا مصروفیات ہیں آج کل؟ انشاءاللہ جو روایات اور واقعات کے اندر علماء کے آئی ہیں، یہ آج اتنا وقت نہیں بچا ہمارے پاس، تو انشاءاللہ اس کو ذرا تفصیلی ہے، اس وجہ سے آج پانچ منٹ کے وقفے میں پورا نہیں ہو سکے گا یہ، انشاءاللہ اگلے کی نشست میں ہم اس کو بیان کریں گے، اور اگلی نشست بہت اہم اس حوالے سے ہو جائے گی کہ میں مرزق کی جو مصروفیات ہیں اس کو ہم روک دیں گے، اور اس کے ساتھ ہی ہم زمانۂ رجت یعنی قیامت سے پہلے کا جو ایک زمانہ ہے اس کی ایک دلچسپ ایک گفتگو اور کچھ ایسی باتیں اس کے اندر بیان ہوں گی جو آپ کے لیے نفع بخش بھی ہوں گی انشاءاللہ، وہ بیان کریں گے، اور اس کے بعد پھر اگلی گفتگو اس کے بعد کی جو ہوگی وہ پھر میدان قیامت اور قیامت کی کیفیات کے سلسلے میں شروع ہو جائے گی. آپ لوگوں کے سوال آج پھر کافی آ گئے انشاءاللہ ان کے، نہیں اس کو بس یہ نیت ہوگی اس کی کہ مریض کی صحت یابی کے لیے بس ایک روزہ رکھ دیں خوشنودی خدا کے لیے، قضا اگر کوئی قضا روزہ رکھ لیا جائے اور اس کے ساتھ افسوس کے ساتھ یہ نیت بھی کر لی جائے تو وہ بھی اس سلسلے میں کاؤنٹ ہو جائے گا. جی بس اس طرح سے دعا مانگ لیں کہ طبیب لشکر، جو انہوں نے مولانا نے جو ارشاد فرمایا کہ طبیب لشکر حسینی اس بیماری سے شفا یابی کے لیے مجھے نسخہ تعلیم فرما دی. جی ہاں اس کے لیے بھی بدرجہ اولا بالکل ممکن. السلام علیکم و رحمۃ اللہ. Al-Najm, 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 Al-Najm